सार्वजनिक खुला स्थलहरूको उचित व्यवस्थापन गर्नु हरेक नागरिकको कर्तव्य हो। यसका लागि आजैबाट जुटौं, केही गरौं।
A social initiative by IMAP, Social Science Baha and Ford Foundation.
नमस्कार, रेडियो कान्तिपुर सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई स्वागत छ। म लोइसा आज शनिबार टकिङ स्पेस लिएर उपस्थित भएकी छु सहकर्मी साथी राजेश पाण्डेको अनुपस्थितिमा। बिहान 9 बजेको कान्तिपुर डायरी र त्यसपछिको ट्राफिक अपडेट पछि 10 बजेसम्म तपाईँले सुन्न सक्नुहुन्छ टकिङ स्पेस। आईम्याप, सोशल साइन्स पाहा र फोर्ड फाउन्डेशनको सहयोगमा हामीले टकिङ स्पेसमा पब्लिक स्पेसको बारेमा कुरा गर्ने गर्छौं। सार्वजनिक स्थल कस्तो हुनुपर्छ र कस्तो छ भन्ने बारेमा हामी कुरा गर्ने गर्छौं। आज हाम्रो स्टुडियोमा हुनुहुन्छ ओम थौबेडेलजी, जो संस्कृतिविद हुनुहुन्छ र भक्तपुरमै बसोबास गर्दै आउनु भएको छ। ओमजी, स्वागत छ तपाईँलाई कार्यक्रममा।
हजुर, धन्यवाद।
अनि ओमजी, अब अलिकति तपाईँको पृष्ठभूमिको कुरा गरौँ, हाम्रा श्रोता र साथसाथै हामीलाई बताइदिनुहोस् न आफ्नो बारेमा।
ठिक छ, अब यो लाइभमा तपाईँलाई मेरो आफ्नो विषयमा भन्नु पर्दाखेरि मलाई कता कता कतिपय कुरा मैले लुकाउँदै आएका कुराहरू पनि आज बताउनु पर्ने हुन्छ, होइन। अब मलाई तपाईँले भन्नुभयो संस्कृतिविद भनेर, होइन, वास्तवमा चाहिँ अब मलाई संस्कृति र इतिहासप्रति चासो भएको पक्कै हो, होइन, तर विदसम्म अथवा चाहिँ त्यहाँसम्म विज्ञसम्म चाहिँ अहिलेसम्म भएको छैन कि जस्तो मलाई आफैलाई पनि महसुस भइराखेको छु, होइन, किनभने मैले अझ धेरै गर्नु बाँकी छ, धेरै कुरा थाहा पाउनु बाँकी छ। तैपनि जति अहिले मैले गरेका छु नि, त्यसले पनि कतिपय ठाउँमा चाहिँ संरक्षण र कतिपय ठाउँमा चाहिँ इतिहासका कुराहरूलाई चाहिँ अगाडि ल्याउने कुरामा मेरो तर्फबाट पनि केही चाहिँ भूमिका रह्यो, त्यो बेग्लै कुरा, होइन, र त्यसै कारणले पनि सायद आज म यहाँ स्टुडियोमा उपस्थित छु, होइन। अब मेरो आफ्नो विषयमा भन्नु पर्दाखेरि मेरो जन्म 2030 सालमा भएको हो। बुवा मेरो अमृतेश्वर लाल धौबडेल र आमा मसिनो धौबडेल। अनि मेरो ऐतिहासिक एउटा पृष्ठभूमि छ, त्यो ऐतिहासिक पृष्ठभूमि के हो भने राणा कालमै जुन चाहिँ चन्द्र शमशेरको पालामा मेरो जिजु बाजे हर्ष धौबडेल हुनुहुन्छ, हर्ष धौबडेलले भक्तपुरको कला संस्कृति र सम्पदामा केही योगदान गर्नुभएको रहेछ। र हर्ष धौबडेलले कस्तो प्रकारको योगदान गर्नुभयो भने तत्कालीन समयमा भक्तपुरमा रहेको गुठी संस्थान, जस्तै अहिले गुठी संस्थान भनिन्छ, भक्तपुरको तलेजु त्यति बेलाको प्रमुख ठाउँ रहेछ जहाँबाट भक्तपुरको कला संस्कृति सम्पदाको चाहिँ सञ्चालन हुन्थ्यो। त्यति बेला तलेजुभित्र केही व्यक्तिहरूको कारणले गर्दाखेरि त्यहाँको जग्गा जमिनहरूलाई चाहिँ आफ्नो व्यक्तिगत बनाउने प्रयास गर्दाखेरि राणाकालमै भक्तपुरमा चाहिँ यहाँको जात्राहरू समेत, कतिपय जात्रा समेत रोकिन गएको अवस्थामा चन्द्र शमशेरले मेरो जिजु बाजे हर्ष धौबडेललाई तलेजुभित्रको जग्गाहरूलाई अध्यावधि गर्ने, त्यहाँ के कति जग्गाहरू बाँकी छ र त्यो जग्गाहरूबाट कुन कुन जात्रा चलाउनु पर्छ भनेर लगत राख्न जिम्मा दिएको रहेछ। यो मलाई साह्रै खुसी लाग्यो, जसले गर्दाखेरि म भक्तपुरको कला संस्कृतिको तर्फमा मैले त्यत्रो ठूलो योगदान गर्न नसके पनि त्यो कुरामा लुकेका इतिहासलाई र संस्कृतिका केही पातोलाई आफ्नो कलमको माध्यमले भएर पनि, होइन, अगाडि ल्याउने जमर्को मैले गरेको छु। र त्यसै कारणले गर्दाखेरि म कला संस्कृति अथवा इतिहासको विद्यार्थी नभए तापनि, हुन त म साइन्स पढेको विद्यार्थी हुँ, तैपनि मैले चाहिँ के हो भने आफ्नै स्व अध्ययनले मैले भक्तपुरको कला संस्कृति र सम्पदाको विषयमा अहिलेसम्म लगभग यहाँका विभिन्न पत्र पत्रिकाहरू मार्फत 300 भन्दा बढी लेखहरू लेखिसकेको छु, होइन, र कतिपय लेखहरू अनुसन्धानमूलक लेखहरू पनि छ र कतिपय लेखहरू अझ पनि त्यसलाई चाहिँ अध्ययन गर्नुपर्ने अथवा चाहिँ पूर्ण रूपले चाहिँ त्यो परिष्कृत नभएका लेखहरू पनि नभएका होइनन्। तैपनि मैले लेखेका कतिपय लेखहरूको कारणले गर्दाखेरि भक्तपुरको कला संस्कृति र सम्पदामा केही पहिलेदेखि नै एउटा चाहिँ अन्धारो पातोमा रहेका केही कुराहरू अगाडि आएकोले मलाई चाहिँ त्यसमा चाहिँ खुसी लागेको छ। र अहिलेको कुरा गर्नु पर्दाखेरि म चाहिँ भक्तपुर नगरपालिकाको टुरिस्ट सर्भिस सेन्टरमा चाहिँ काम गर्दछु।
हजुर, यतिका वर्ष भइसकेको छ ओमजी, जस्तो अब 2030 सालमा तपाईँको जन्म भयो, अहिले 2068 साल भइसकेको चलिरहेको छ, होइन, अनि यतिका वर्षमा भक्तपुर दरबार स्क्वायर क्षेत्रमा के कस्ता अन्तर देख्नुभयो, के कस्ता भिन्नता आए, परिवर्तन आएका छन् त?
अब यो साह्रै राम्रो प्रश्न हो, होइन, मलाई के लाग्यो भने संस्कृति सम्पदा भनेको सधैं स्थिर रहँदैन हैन त्यो परिवर्तनशील हुन्छ र परिवर्तन हुन्छ भन्दैमा हामीले आँखा चिम्लेर अर्काको नकल गर्ने त्यो परिवर्तन हाम्रो लागि सहय हुँदैन हैन त्यसैले स्वाभाविक परिवर्तनलाई हामीले सहज रूपमा लिनुपर्छ र त्यो चाहिँ एउटा प्राकृतिक नियम पनि हो हैन त्यो प्राकृतिक नियमबाट यदि हामी हटेर हामी आधुनिकताको नाममा यदि हामी चाहिँ ठूलो परिवर्तन अथवा ठूलो फड्को मार्ने एउटा छलाङ मार्ने प्रयासमा हामी गयौं भने खाडलमा पनि पुग्न सकिन्छ हैन यसै सन्दर्भमा तपाईले भन्नुभए जस्तो हुन त अब अहिले मेरो उमेरको हिसाबले पनि मेरो बाल्यकालको सम्झना मलाई छ कि बाल्यकालमा मेरो स्कूल म पढ्ने स्कूल जागृति स्कूल भनेर जुन खौमा हाम्रो दरबार क्षेत्र भन्दा अलि परै पर्थ्यो हैन म चाहिँ जुन दरबार क्षेत्र भएरै त्यो स्कूल पुग्थे हैन र त्यतिबेला मैले देखेको दरबार क्षेत्र र अहिलेको दरबार क्षेत्रमा एउटा आकाश पातालको मैले फरक पाएको छु त्यतिबेलाको दरबार क्षेत्र मैले भने नि मन्दिरमा चाहिँ घाँस उम्रेको हुन्थ्यो मन्दिरभरि घाँसै घाँस भरेको हुन्थ्यो कतिपय पाती पौवाको फल्याक हुँदैन पाती हुन्छ पातीभित्र बस्ने फल्याक छैन होइन मूर्तिहरू छ एकदम भद्दा एकदम बिग्रेको मूर्तिहरू हामी देख्छौँ होइन र सडकहरू पनि एकदम नराम्रा सडकहरू थियो होइन र यस्ता प्रकारले विकृतिपूर्ण त्यो जुन त्यति बेलाको दरबार क्षेत्र छ नि त्यो दरबार क्षेत्र अहिले म भक्तपुर दरबार क्षेत्र पुग्दाखेरि गर्वसाथ भन्छ कि काठमाडौँ भक्तपुर पाटन मात्र होइन अहिले नेपाल अधिराज्यभरि भएका शहरहरू मध्येका पुराना ठाउँहरूको अध्ययन गर्ने हो भने भक्तपुर दरबार क्षेत्र त स्वर्ग नै हो अहिले यहाँको दरबार क्षेत्र एकदम राम्रो छ एकदम यहाँको व्यवस्थित छ र हुनुपर्ने कलाकृतिहरू यहाँका जुन मौलिक शैलीका चाहिँ मन्दिरहरू देवालय शिवालयहरू छन् तिनीहरू पहिला हराएकाहरू पनि अहिले फेरि पुननिर्माण भएको छ जस्तो उदाहरणको लागि 1990 सालमा भट्किएको जुन 55 झाल दरबार थियो नि त्यो दरबार क्षेत्र राणाहरूले बनाउने काम त गर्यो तर उहाँहरूले मौलिक शैलीले बनाएन पहिला जस्तो थियो त्यो नबनाइकन उहाँहरूले उदाहरणको लागि गाह्रोसँग सपाट रूपमै 55 झाललाई राखिदियो तर पहिलाको त्यो फोटोहरू हेर्दाखेरि त्यो फोटोमा राम्रोसँग थाहा हुन्थ्यो कि गाह्रो भन्दा अलिकति जस्तो कि त्यसमा हाफ मिटर जति बाहिर चाहिँ झ्याल निस्केको थियो जुन कुरा अहिले भक्तपुर नगरपालिका र पुरातत्व विभाग मिलेर 55 झ्यालको कन्जर्भेसन गर्दाखेरि त्यो जुन पुरानै शैलीमा त्यो 55 झ्याललाई बनाएको छ अहिले तपाईँ 55 झ्याल हेर्न आउनुभयो भने त्यो पहिलाकै शैलीमा झ्यालहरू बाहिर निस्केको छ गाह्रोबाट होइन र यसै कुरालाई इंगित गरेर केही समय अगाडि मात्र पुरातत्व विभागका हाकिम जुन चाहिँ विष्णुराज सर हुनुहुन्छ विष्णुराज कार्की र हनुमान ढोका दरबारका चाहिँ हनुमान ढोका संग्रहालयका प्रमुख सरस्वती सिंहले लेख्नुभएको जुन एउटा चाहिँ यो संरक्षण विधि भन्ने एउटा पुस्तकमा अहिलेसम्म भएको संरक्षणको एउटा राम्रो नमुना 55 झ्याल दरबार हो भनेर उहाँहरूले त्यहाँ इंगित गरेको छ यस्तो कुराहरूले अहिलेको भक्तपुर दरबार क्षेत्र मैले भने नि पहिलाको भन्दा चाहिँ राम्रो छ कतिपय कुराहरू त समय बित्दै गएपछि त्यहाँ नराम्रो हुन्छ तर भक्तपुर दरबार क्षेत्र चाहिँ त्यसको ठिक उल्टो पहिला यो नराम्रो थियो बीचमा एकपटक नराम्रो दरबार क्षेत्र अहिले आएर एकदम राम्रो अवस्थामा छ र मैले देखेको बाल्यकालको भक्तपुर दरबार क्षेत्र र अहिलेको दरबार क्षेत्रमा सायद मैले चाहिँ यही भिन्नता देखेको छु
हजुर अब धेरै किसिमका परिवर्तन आए भन्नुभयो होइन जस्तै अब एकैछिन नकारात्मक पक्षलाई पनि हामी एकैछिन खेलाउँ जस्तै नकारात्मक पक्षहरू पनि के कस्ता हुन सक्छन् वा के कस्ता आए यतिको समयमा त्यो बारेमा पनि अलिकति भनिदिनुहोस् न
नकारात्मक पक्षहरू वास्तवमा चाहिँ अब हामीले नकारात्मक पक्षको कुरा गर्दाखेरि हामीले समस्याहरू विकृतिहरू हुन्छ नि समस्या र विकृतिहरू हुन्छ त्यहाँ अवश्य पनि होइन र हामीले हाम्रो एउटा नेपालीहरूको बानी कस्तो छ भने हामी समस्या देखाइदिन्छौँ त्यसको चाहिँ समाधानको उपाय हामी दिँदैनौँ होइन त्यो कारणले गर्दाखेरि हाम्रो समस्याहरू दिन प्रतिदिन झन् जटिल बन्दै जान्छन् होइन र यसै सन्दर्भमा सन् 1970 र 80 को दशकमा नेपाल विदेशीहरूको लागि खुला भएपछि नेपालमा पर्यटन उद्योग फस्तायो नेपालमा पर्यटन उद्योग फस्ताउने क्रममा काठमाडौँ भक्तपुर पाटनमा नै विदेशीहरूको प्रमुख केन्द्र बन्न पुग्यो र विदेशीहरू यहाँ आउनुभन्दु नै काठमाडौँ भक्तपुर पाटन लगायत चाङ्गु पशुपति बौद्ध जस्ता यो जुन युनेस्कोबाट संरक्षित 7 सम्पदा स्थलहरू छ त्यो सम्पदा स्थलहरूमा घुम्न आउनु उहाँहरूको पहिलो कर्तव्य बन्न पुग्यो अथवा उहाँहरुको पहिलो उद्देश्य बन्न पुग्यो हुन त यसमा पछि प्राकृतिक रूपमा रहेका हाम्रा हिमाल पहाड झरना ताल तलैयाहरुको पनि यहाँ त्यसको लागि पनि पर्यटकहरु नआएको होइन तर यो पछिको कुरा तर जब सन् 70 र 80 को दशकमा पर्यटकहरु यहाँ आए नि यहाँ आउँदाखेरि यो दरबार तीनवटा दरबार क्षेत्र र अरु मैले भनेका चांगु बौद्ध र पशुपति जस्ता जुन चारवटा गरेर सातवटा सम्पदा स्थल नै प्रमुख केन्द्र बन्न पुग्दाखेरि त्यो सम्पदा स्थल भित्र जुन चाहिँ त्यतिबेला पर्यटकहरुको लागि आवश्यक उनीहरुको लागि किनबेचको लागि क्युरियो पसल खोल्ने अथवा उहाँहरुलाई चाहिँ शपिङको लागि चाहिँ यस्ता क्युरियो सप खोल्ने सिस्टम आयो जुन सिस्टम अहिलेसम्म पनि अरु ठाउँमा जस्तै भक्तपुर दरबार क्षेत्रमा पनि कायम रहेको म देख्छु र उदाहरणको लागि त अझ भक्तपुरको जुन इटा चप्पली भनेर भक्तपुरको चाहिँ एउटा लामो पाटी छ लामो पाटीमा गुठी संस्थानले त्यतिबेला जुन चाहिँ एउटा खुट्टा पाटी थियो त्यो पाटीमा खापा राखेर त्यहाँ समेत पसल राख्न लगायो र एउटा के हो भने पर्यटकलाई सामान बेच्ने नाममा अथवा चाहिँ पर्यटकसँग चाहिँ किनबेच गर्ने अथवा उनीहरूबाट चाहिँ विदेशी मुद्रा आर्जन गर्ने क्रममा हाम्रो सम्पदाहरूमाथि चाहिँ यसरी चाहिँ एउटा हस्तक्षेपको काम समेत त्यति बेला भयो यो साह्रै नकारात्मक पक्ष थियो होइन र यो नकारात्मक पक्ष अहिलेसम्म पनि कायम छ भक्तपुरको दरबार क्षेत्र तौमडी क्षेत्र र दत्तात्रेय क्षेत्र लगायत अहिले एउटा पोट्री स्क्वायर भनेर एउटा जुन तालाको क्षेत्रमा छ त्यो क्षेत्रमा विदेशीहरूलाई हेर्ने धेरै सम्पदा हुँदा हुँदै पनि त्यो सम्पदा हेर्ने समयमा हेर्नको लागि चाहिँ अप्ठ्यारो पार्ने ठाउँमा ठाउँमा अथवा अप्ठ्यारो पार्ने किसिमले यस्ता किसिमका जुन व्यावसायिक पसलहरू राखेको छ नि त्यो चाहिँ यहाँको अहिले मैले देखिराखेको एउटा नकारात्मक पक्ष भनेको यो हो
हजुर तपाईँ सुन्दै हुनुहुन्छ टकिङ स्पेस संस्कृतिविद ओम धौबरेलजीसँग हाम्रो कुरालाई निरन्तरता दिने नै छु अहिले समय भएको छ सानो ब्रेकको ब्रेकपछि भक्तपुर दरबार स्क्वायर क्षेत्रका अन्य पक्षहरूलाई पनि खेलाउनेछौ त्यतिन्जेलसम्मलाई अहिले छोटो विचार
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौं त आजैबाट सोचौं केही गरौं
अ सोशल इनिशिएटिभ बाइ आइम्याक सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेशन
टकिङ स्पेस सुन्दै हुनुहुन्छ म लैसाको साथमा ब्रेक अगाडि हामीले ओम धौबरेलजीसँग भक्तपुरमा के कस्ता विकृतिहरू आइपरेका छन् के कस्ता विकृति आए भन्ने बारेमा कुरा गर्यौं र साथसाथै अब हामी छलफल गर्नेछौ उहाँसँग अब यी विकृतिहरूलाई चाहिँ कसरी निर्मूलीकरण गर्न सकिन्छ भन्ने बारेमा सो अब ओमजी के लाग्छ त तपाईँलाई अब तपाईँको सजेसन के दिन सक्नुहुन्छ त तपाईँ यसको बारेमा
अघि नै हामीले भनिसक्यौं समस्या त पक्कै पनि हो यो होइन मैले यो समस्या किन भनिरहेको छु भने धेरै पर्यटकहरूले जुन एकदम आनन्द स्फूर्त उहाँहरूले चाहिँ जुन सम्पदाको चाहिँ उहाँहरूले चाहिँ अवलोकन गर्ने अवस्थामा एउटा आइपरेको एउटा अप्ठ्यारोले गर्दाखेरि पर्यटकहरूमाथि परेको यो नकारात्मक असर हो होइन त्यसैले म के भन्न सक्छु भने सम्पदा स्थलको अवलोकन गर्ने ठाउँमा कृपया पसल नराखिदिनुहोला त्यहाँ किनबेचका कुराहरू नगरिदिनुहोला र तर हामी कहाँ चाहिँ धेरै चिज बन्छ हामी कहाँ हस्तकलाका सामान बन्छ हामी कहाँ चाहिँ जुन एउटा चाहिँ पस्मिनाहरू नेपाली पस्मिनाहरू बन्छ नेपाली पौवा ठाङ्काहरू बन्छ काष्ठकलाका चिजहरू बनिन्छ हामीसँग थुप्रै यस्ता चाहिँ पर्यटकहरूलाई मनपर्ने चिजहरू छ तिनीहरूको लागि बजारीकरण गर्नुपर्छ उहाँ त्यसको लागि एउटा मार्केटिङ गरेर हामीले एउटा विदेशी मुद्रा आर्जन गर्न सक्ने हाम्रो एउटा अर्को सबल पक्ष पनि छ होइन त्यसको लागि चाहिँ म के सल्लाह दिन सक्छु भने जुन चाहिँ भक्तपुर नगरभित्रै पर्यटक आउने बाटोमा अथवा कुनै एउटा चाहिँ स्पेसमा एउटा यो जुन चाहिँ यस्ता पसलहरूको एउटा मार्केट नै खोलेर हामीले त्यो ठाउँबाट पनि उहाँहरूलाई चाहिँ सामानहरू बिक्री गर्न सकिन्छ र सामान बिक्री गर्नको लागि सम्पदा स्थल नै ताक्नुपर्छ अथवा दत्तात्रेय क्षेत्र नै हुनुपर्छ दरबार क्षेत्र नै हुनुपर्छ तौमडी क्षेत्र नै हुनुपर्छ भने छैन त्यसको लागि चाहिँ यो तरिकाले व्यवस्था गर्यो भने सम्भवतः व्यापार हाम्रो एउटा अर्को महत्वपूर्ण पाटो हुन सक्छ र व्यापारबाट हामीले अझ धेरै चाहिँ फाइदा लिन सक्छौँ होला
हजुर अनि ओमजी जस्तै अब यो भक्तपुर दरबार स्क्वायर एज अ पब्लिक स्पेस यसको सम्वर्धनको लागि चाहिँ के कस्ता कार्यक्रमहरू गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई जस्तै अब विभिन्न गुठी संघ संस्थाहरू पुरातात्विक विभागसँग पनि कतिपय मठ मन्दिरहरू आबद्ध रहेका छन् भनेर अघि हाम्रो बाहिर कुरा भएको थियो होइन तपाईँलाई चाहिँ अब यही गुठीहरूको चाहिँ के कस्तो भूमिका रहन सक्छ जस्तो लाग्छ त सम्वर्धनको लागि मठ मन्दिरको
अब गुठी 2021 सालमा नेपाल सरकारले तत्कालीन 5 को सरकारले यो गुठी संस्थान ऐन ल्याएर यो जुन चाहिँ गुठी संस्थान मार्फत चाहिँ यहाँका चाहिँ संस्कृति र सम्पदा बचाउने उद्देश्यले जुन किसिमले उहाँहरूले एउटा चाहिँ नियम ल्याउनु भयो नि त्यो नियम त अहिलेसम्म चलेकै छ होइन तर अहिले आएर यो 2068 सालसम्म आइपुग्दाखेरि गुठी स्थापना भएको 40 अथवा 50 वर्ष हुन लागिसक्यो गुठी स्थापनाको 50 वर्षमा आइपुग्दाखेरि गुठी संस्थान फेल भइसकेको छ र गुठी संस्थानलाई तहन्त अहिले तुरन्त विघटन गर्नुपर्ने अवस्था आइसकेको छ र अर्को 50 वर्ष यदि गुठी संस्थान रह्यो भने हाम्रो कुनै पनि कला संस्कृति र सम्पदा बस्दैन भनेर म यहाँ ठोकुवा गर्छु यसको कारण मैले किन भनिरहेको छु भने सरकारको नीति नै एकदम फितलो छ सरकारले जबसम्म नियमहरू फितलो बनाउँछ नि हाम्रो संस्कृति र सम्पदाहरू बस्दैन हाम्रा पुर्खाहरूले कुनै एउटा मन्दिर बनाउँदाखेरि कुनै एउटा जात्रा पूजा पर्व चलाउनको लागि उहाँहरूले चाहिँ यो 100 वर्षसम्म यो चलोस् भनेर उहाँहरूले गुठीको व्यवस्था गरेको हो र कुनै पनि एउटा म उदाहरण दिन्छु भक्तपुर नगरभित्र रहेको जुन भक्तपुरको दरबार क्षेत्रभित्र रहेको तलेजु भवानी छ तलेजु भवानीमा तलेजु भवानीलाई दिनको एउटा पान चढाउनु पर्छ दिनको एउटा पान चढाउनको लागि तत्कालीन समयमा गुठीले त्यति बेला त्यो दाताले आठ रोपनी जग्गा राखेको छ जुन आठ रोपनी जग्गा अहिलेको ब्यासी टोल जुन चाहिँ नगरकोट जाने बाटोमा पर्छ त्यो जग्गाको मूल अहिले चाहिँ 10 करोड भन्दा बढीको छ तर त्यो 10 करोड जाने जग्गा तत्कालीन समयमै आजभन्दा 15-20 वर्ष अगाडि नै गुठी संस्थानले 6-7 हजार रुपियाँमा त्यो जुन चाहिँ किसानलाई त्यो जग्गा दिइसक्यो र 6-7 हजार रुपियाँ त्यसको बापत चाहिँ ब्याङ्कमा पैसा जम्मा छ त्यो 6-7 हजार रुपियाँको पैसा जसको ब्याजले आज चाहिँ त्यो एउटा पान पनि चढाउन सक्दैन होइन जुन चाहिँ 10 करोडौं जाने जग्गा चाहिँ अहिले चाहिँ एउटा चाहिँ के भने निजी भइसक्यो यस्तै तरिकाले भक्तपुरमा थुप्रै गुठीहरूको खुब थुप्रै मठ मन्दिरको जग्गा थियो त्यो जग्गाहरू कयौं जग्गाहरू चाहिँ यहाँ चाहिँ यसरी चाहिँ यो रेकर्ड परिणत गर्ने भन्छ त्यसरी व्यक्तिलाई नै दिइसकेको छ भने अब गुठीको नाममा जम्मा भएको त्यो 2-4 लाख रुपियाँले कसरी चाहिँ यहाँको जात्रा पर्व चल्छ जस्तो उदाहरणको लागि भक्तपुरको बिस्केट जात्रा भैरवनाथ मन्दिरसँग सम्बन्ध वर्षभरिको चाहिँ कम्तीमा 20 विभिन्न जात्राहरू हुनुपर्छ त्यो जात्राको लागि अहिले भक्तपुर गुठी संस्थानले जुन चाहिँ खर्च गर्ने उसँग हैसियतै छैन उसले खर्च गर्न नसकेर कतिपय अवस्थामा त दर्शक त्यो जुन चाहिँ दर्शकहरू छ नि जात्रा गर्ने मान्छेहरू छ नि उहाँहरू गुठी संस्थानमा गएर झगडा गर्ने अवस्था आइसकेको छ त्यसैले गुठी संस्थान र पुरातत्व विभाग छ उहाँहरूको नाममा रहेका उहाँहरूको स्वामित्वको कुरा गर्नुहुन्छ तर सम्पदा संरक्षणमा उहाँहरूले सिटको फाँच्नु हुँदैन त्यसैले यो जुन चाहिँ स्थानीय निकायको रूपमा रहेको भक्तपुर नगरपालिकाको अलावा यो गुठी संस्थान र पुरातत्व विभागले भक्तपुर दरबार क्षेत्रको जुन चाहिँ हुनुपर्ने अथवा गर्नुपर्ने भूमिका ननिभाएको कारणले गर्दाखेरि भक्तपुर दरबार क्षेत्र जुन पहिलाको स्वरूपमा आउनुपर्ने थियो अझ जति विकास हुनुपर्ने अथवा जति राम्रो हुनुपर्ने हो त्यो चाहिँ हुन सकेको मैले पाएको छैन
हजुर अनि ओमजी अघि पनि अब हाम्रो कुरा भएको थियो तपाईँले भन्दै हुनुहुन्थ्यो कि भक्तपुर दरबार स्क्वायर क्षेत्रमा चाहिँ 3 दरबार स्क्वायरहरू छन्
तिनवटा क्षेत्र छ एउटा दरबार क्षेत्र एउटा दत्तात्रेय क्षेत्र एउटा तौमडी क्षेत्र है यो 3 क्षेत्रहरू छ र त्योभन्दा पनि अहिले चाहिँ एउटा पोट्री स्क्वायर भनेर तालाको क्षेत्रमा एउटा त्यहाँ मातुका भाँडाहरू बन्छ त्यो माताका भाँडा बन्ने पनि पर्यटकहरूको लागि अहिले चाहिँ एउटा आकर्षकको ठाउँ बनेको छ
अनि यो 3 क्षेत्रलाई नै यसको यो सम्मिश्रण जुन छ यो चाहिँ भक्तपुर दरबार स्क्वायर क्षेत्र भनेर हामी चिन्ने गर्छौँ तर यी बाहेक पनि यी 3 क्षेत्र बाहेक पनि धेरैवटा मठ मन्दिर छन् धेरै यस्ता घरहरू छन् जुनले चाहिँ ऐतिहासिक एक किसिमले ऐतिहासिक महत्व बोकेका छन् अब यी घरहरूको चाहिँ संरक्षण कसरी गर्न सकिन्छ यसको प्रवर्धन कसरी गर्न सकिन्छ र साथसाथै यी घरहरू चाहिँ धेरै पुराना भएका हिसाबले गर्दाखेरि चाहिँ अब भोलि पर्सि भनौँ न कुनै जमानामा यी घरहरूलाई चाहिँ हामीलाई मोडिफाई गर्न मन लाग्यो वा भनौँ कुनै हिसाबले आधुनिकीकरण गर्ने इच्छा भएमा कसरी गर्न सकिन्छ या सकिँदैन त्यो पक्षलाई पनि एकैछिन खेलाउन
अब भक्तपुर सहर पुरानो सहर हो लिच्छवी कालभन्दा अगाडि नै खोपडिङ भनेर बस्ती बसिसकेको किराँतकालमै खोपडिङ भनेर बस्ती बसिसकेको भक्तपुरलाई अहिले पनि नेपाल भाषामा खोपनी भनिन्छ त्यसैले काठमाडौँ उपत्यका लगायत यो पुरानो ठाउँहरूमा भक्तपुर एउटा पुरानो ठाउँ हो र भक्तपुर पुरानो ठाउँ हुनुको साथसाथै यो चाहिँ कम्तीमा पनि लिच्छवी राजा आनन्द देवदेखि एचसी मल्लसम्म कटित 367 वर्षसम्म नेपाल मण्डलकै राजधानी भक्तपुर थियो र त्यसपछि एचसी मल्लदेखि रणजित मल्लसम्मको जुन चाहिँ समय छ त्यो समय पिरियडमा पनि भक्तपुरले चाहिँ काठमाडौँ भक्तपुर पाटनको बीचमा चाहिँ प्रतिस्पर्धाको क्षणमा भक्तपुरले चाहिँ एउटा चाहिँ सुपेरियर आफ्नो चाहिँ एउटा चाहिँ विशेषता कायम गरेको थियो र विशेष गरिकन शाह वंशले चाहिँ काठमाडौँलाई राजधानी बनाएर नेपालको राजधानी बनाएपछि भक्तपुर ओझेलमा परेको हो र भक्तपुर ओझेलमा पर्दा भक्तपुरभित्र रहेका कतिपय राम्रा कतिपय महत्वपूर्ण कतिपय चाहिँ एकदम ऐतिहासिक महत्वका यहाँका निजी घरहरू छन् निजी सम्पदाहरू छन् त्यो निजी सम्पदाहरूको चाहिँ अधोगति अथवा त्यो चाहिँ बिग्रिने क्रम चाहिँ सुरु भएको छ र जसले गर्दाखेरि भक्तपुरमा विशेष गरिकन धेरै घरहरू चाहिँ पुराना घरहरूलाई चाहिँ यहाँ चाहिँ के भने यो आधुनिक शैलीमा चाहिँ निर्माण गर्ने काम आयो जस्तो राणा कालमा राणा शैलीले युरोपियन शैलीले घरहरू बनाउने यहाँ चाहिँ सिस्टम आयो होइन त्यसपछि राणा कालपछि पनि अहिले चाहिँ आधुनिक शैलीले कंक्रिटका घर बनाउने एउटा होडबाजी चलेको छ होइन यसले गर्दाखेरि भक्तपुरका पुराना घरहरू विशेष गरिकन यहाँका चाहिँ दरबार क्षेत्रदेखि लिएर यो जुन चाहिँ माथि चाहिँ च्यामासिङदेखि भारवाचुसम्मका एक पुराना घरहरू धेरै जस्तो घरहरू चाहिँ बिग्रिसकेको अवस्थामा छ अब एउटा कुरा के हुन्छ भने मान्छे त्यहाँ बसोबास गर्छ त्यहाँ पानी चुहियो भने त्यो घर भत्किन लाग्यो भने उसले अवश्य पनि नयाँ बनाउने कोसिस त गर्छ नि होइन अब नयाँ बनाउने कोसिस गर्दाखेरि उसले त्यो पुरानो शैलीलाई पुरानो झ्याललाई पुरानो ढोकालाई पुराना कलाकृतिहरूलाई त्यो घरमा चाहिँ समावेश गरेर उसले चाहिँ त्यो घर बनाउनु पर्ने ठाउँमा त्यो पुराना कलाकृतिहरूलाई चाहिँ मिल्काइदिएर त्यहाँ नयाँ घर बनाउने एउटा परिपाटी जुन आएको छ नि त्यो चाहिँ वास्तवमा चाहिँ हाम्रो सम्पदाप्रतिको हाम्रो चाहिँ चासो कम भएर अथवा हामीलाई सम्पदाप्रतिको ज्ञान नभएर यो काम भइराखेको छ किनभने युनेस्कोले पनि स्पष्टसँग भनेको छ कुनै पनि 100 वर्षभन्दा पुरानो चिज चाहिँ त्यो चाहिँ महत्व पुरातात्विक महत्वको चिज हो त्यो चिज संग्रहालयमा बस्न लायक हुन्छ भनेर यसरी इंगित गरेको अवस्थामा हामीसँग भएका 500 वर्ष पुरानो झ्याल हामी फालिदिन्छौँ 1000 वर्ष पुरानो हाम्रो घरका दलनीहरू हामी फालिदिन्छौँ होइन तर त्यो चीजलाई यदि कुनै एउटा चाहिँ नोट लेखेर यो यति वर्ष पुरानो झ्याल हो यो यति वर्ष पुरानो घर हो भनेर हामीले त्यसको विषयमा चाहिँ हिस्ट्री त्यसको विषयमा हामीले जानकारी गराउन सक्यो भने त्यो पर्यटकहरूको लागि हामी कहाँ आउँदाखेरि हेर्ने एउटा अर्को महत्वपूर्ण पाठ हुन्छ र पर्यटकहरू त यति खुसी हुन्छ कि ओहो यति राम्रा राम्रा कलाकृति भएका घरहरू यो त राजा महाराजाले मात्र बनाउन सक्छ यहाँ त जनताको पनि हुन्छ भनेर उहाँहरू एकदम त्यसमा चाहिँ चासो दिन्छ भने हामीले त्यस्ता कलाकृतिलाई बचाउनको लागि विशेष गरिकन एकातिर त घर धनीहरू सचेत हुनु पर्यो भने अर्कोतिर स्थानीय निकायको रूपमा नगरपालिकाले उहाँहरूले दिने जुन चाहिँ एउटा चाहिँ अनुदान छ जस्तो डाची अप्पाको लागि झ्यालको लागि अथवा झ्याल र ढोकाको लागि काठमा दिने अनुभाव छ सहुलियत छ त्यो कुराहरूमादेखि लिएर पुरानो जुन शैलीमा बनेको घर छ नि त्यही शैलीमा बनाउनको लागि उहाँहरूलाई अभिप्रेरित गर्नुपर्ने काम चाहिँ स्थानीय निकायको हो जस्तो लाग्छ
हजुर तपाईँ सुन्दै हुनुहुन्छ टकिङ स्पेस म लरिसाको साथमा आज साथी सहकर्मी राजेश पाण्डेको अनुपस्थितिमा मैले लिएर आएकी छु टकिङ स्पेस अनि आज हाम्रो साथमा हुनुहुन्छ ओम तबरेलजी जो संस्कृतिविद हुनुहुन्छ र भक्तपुर दरबार क्षेत्रलाई नजिकैबाट निहाल्ने मौका पाउनुभएको छ उहाँसँगको कुरालाई निरन्तरता दिने नै छौ त्यतिन्जेलसम्मलाई एउटा सानो विश्रामपछि हामी फर्किनेछौँ
सार्वजनिक स्थलहरूको संरक्षणको बारेमा हामीले सोचेका छौँ त आजैबाट सोचौँ केही गरौँ
अ सोशल इनिसिएटिभ बाई आइम्याप सोशल साइन्स बाहा एन्ड फोर्ड फाउन्डेसन
टकिङ स्पेसमा पुनः स्वागत गर्न चाहन्छु श्रोता म हुलैसा हाम्रो कुरा हुँदै थियो ओम धोबेदेलजीसँग अनि भक्तपुर दरबार स्क्वायर क्षेत्र एज अ पब्लिक स्पेस हामी हेर्दैछौ अनि पब्लिक स्पेसको कुरा गर्नु पर्दाखेरि अब पब्लिक स्पेस बनाइसकिएपछि कतिपय राम्रो आँखा पर्न सक्छन् होइन ओमजी कतिपय नराम्रो आँखा पनि पर्न सक्छन् अब राम्रो आँखा परे ठिकै छ होइन अब नराम्रो आँखा परेमा अब चोरी चकारी हुने डर होइन त्यसै गरी भक्तपुर दरबार स्क्वायर क्षेत्रको कुरा गर्नु पर्दाखेरि यो चोरी चकारी जुन हुन्छ नि त्यसमा यो समस्याले कतिको खाएको छ त यो क्षेत्रलाई वा अब छैन त्यो त आफ्नो ठाउँमा छँदैछ यसको समाधानको पक्षहरूलाई पनि हामी एकछिन केलाउन
अब वास्तवमा चाहिँ सायद मलाई आज म अघि सुरुदेखि नै यो कुरा भन्न चाहन्थे मैले खोजेको र म घरबाट आज निस्किँदाखेरि मैले बाटोमा देखेका त्यस्ता केही समस्याहरू लिएर आएको थिएँ र त्यो समस्याको क्रममा तपाईँले यहाँ प्रश्न उठाइदिनु भयो मेरो मनको कुरा तपाईँले भनिहाल्नु भयो होइन एकदमै राम्रो अस्ति पनि हामीले एउटा प्रोग्राममा यस्तो कुरा गरेको थियौँ पब्लिक स्पेस भइसकेपछि त्यहाँ दिनको हजारौं जाने मान्छे आउट आउट गर्छ
होइन
अनि भक्तपुर त अझ दिनको 1500 पर्यटकले उगत्ने ठाउँ अथवा पाइला टेक्ने ठाउँ त्यसमाथि पनि तपाईँ आज शुक्रबार अथवा शनिबारको दिनमा चाहिँ तपाईँले त्यो ठाउँमा चाहिँ त्यहाँ आउनुभयो भने स्कूलबाट चाहिँ यति धेरै विद्यार्थीहरूलाई त्यो ठाउँमा चाहिँ भिजिटको लागि ल्याएको हुन्छ कि जहाँ चाहिँ कुनै एउटा जात्रा हो कि अथवा कुनै एउटा चाहिँ मेला लागेको हो कि त्यस्तो भान हुन्छ
होइन
यस्तो अवस्थामा यस्तो पब्लिक प्लेस भक्तपुर दरबार क्षेत्र जस्तो महत्वपूर्ण जसलाई कि ईएफ पावेलले के भनेको छ भने यदि आडा संसार घुम्दाखेरि पनि मैले भक्तपुर दरबार क्षेत्र जस्तो ठाउँ पाएको थिएन र यदि केही गरिकन अर्को कुनै कारणले कुनै ठाउँ क्षति भए पनि भक्तपुर दरबार क्षेत्र क्षति नहोस् भनेर उसले आफ्नो लास्ट मिस्ट्री अफ होम भन्ने किताबमा समेत लेखेको छ र यस्तो कुरालाई हामीले यहाँ चाहिँ इंगित गर्न पाउँदाखेरि सायद हामीले यो एउटा जेनेरेसनको लागि अथवा आउने जेनेरेसनको लागि अथवा चाहिँ हाम्रा श्रोताहरूको लागि पनि एउटा महत्वपूर्ण यो शिक्षा हुन सक्छ कि भक्तपुर दरबार क्षेत्रभित्र रहेका कलाकृतिहरू पनि कतिपय कलाकृतिहरू पनि नासिएको छ अथवा मासिएको छ अथवा चाहिँ हराएको छ र यो हराउनु मासिनु अथवा नासिनु जुन चाहिँ एउटा चाहिँ के हो भने पब्लिक स्पेस भइसकेपछि त्यो हुनु भनेको साह्रै दुर्भाग्यपूर्ण कुरा हो उदाहरणको लागि भक्तपुर दरबार क्षेत्रभित्र पस्ने जुन गोल्डेन गेट छ त्यो गोल्डेन गेटमा फ्वाल फ्वाल परिसकेको छ हुन त त्यहाँ धार्मिक आस्था छ धार्मिक आस्थै भएर पनि त्यो ठाउँमा चाहिँ हरेक मानिसले त्यसलाई हातले छोएर ढोक्दाखेरि त्यहाँ प्वाल परिसकेको छ यो त भयो धार्मिक कारणले भएको क्षति होइन अब त्यही त्यो जुन दरबार क्षेत्रभित्र देवता छ जुन देवी महिषासुर मर्दिनी देवी छ त्यो महिषासुर मर्दिनी देवीको हातमा रहेको त्रिशूल हराइसकेको छ जुन त्रिशूलले सँगै बसेको चाहिँ जुन चाहिँ महिषासुर राक्षसलाई खोपेको एउटा छेन त्यहाँ अङ्कित गर्थ्यो त्यो सजीवता सहितको त्यो छेनलाई त्यहाँ नभएको एउटा त्रिशूलले हामीलाई साह्रै अप्ठ्यारो परेको छ र हेर्ने आँखाको लागि त्यो नै सबभन्दा पहिलो बिर्जिने अथवा चाहिँ त्यहाँ चाहिँ एउटा चाहिँ उसलाई चाहिँ नराम्रो दृश्य त्यो बन्न पुग्छ त्यति मात्र होइन भक्तपुर दरबार क्षेत्रभित्रै सुनको ढोका अथवा सुनको चाहिँ जुन चाहिँ ढुङ्गे धारा छ सुनको धारामा त्यहाँ चाहिँ एउटा छुचुन्द्रो थियो त्यो छुचुन्द्रो त्यहाँ हराएको कम्तीमा पनि 25-30 वर्षभन्दा अगाडिको कुरो भइसक्यो र त्यही ढुङ्गे धाराको वरिपरि दुईतिर चाहिँ 26 विभिन्न 13-13 देवताहरू थियो त्यो खोपामा देवता नभएको कयौं वर्ष भइसक्यो होइन त्यस्तै गरिकन तलेजुको मूल चोक जहाँ कि एउटा चाहिँ यति राम्रो सुरक्षा छ त्यहाँ हरेक समय आर्मीले सुरक्षा दिइराखेको छ त्यहाँभित्रका कतिपय कलाकृतिहरू समेत सही ठाउँमा छैन अथवा हराएको छ यो त भयो दरबार क्षेत्रको एउटा सानो कुरा मात्र भक्तपुर नगरभित्रको यदि कुरा गर्ने हो भने यहाँभित्रका यति धेरै कलाकृतिहरू राम्रा कलाकृतिहरू चोरिएको छ कि यो चाहिँ मैले अघि भने नि सन् 1970 र 80 दशकमा नेपालमा पर्यटकहरूको आगमनपछि यहाँको कला र संस्कृतिको त बाहिर प्रचार त भयो प्रचारको साथसाथै एउटा अर्को नेगेटिभ अथवा चाहिँ नकारात्मक पक्ष भनेको यहाँको कलाकृतिहरू मासियो अथवा हरायो होइन र सन् 70 र 80 दशकमा भक्तपुरबाट हराएका कयौं कलाकृतिहरू विदेशी संग्रहालयमा सजिएको छ उदाहरणको लागि एकदम म यहाँ उल्लेख गर्न चाहन्छु लेनसिंह बाङदेलले लेखेको द स्टोलिन इमेज अफ नेपालमा भक्तपुरबाट हराएको भक्तपुरदेखि मात्र होइन अरू ठाउँमा पनि छ तर भक्तपुरबाट हराएका कलाकृतिहरूको उहाँले सूची नै तयार पारिदिनु भएको छ होइन र यस्ता हराएका कलाकृतिहरूले गर्दाखेरि मासिएका कलाकृतिहरूले गर्दाखेरि यहाँ चाहिँ एउटा के हो भने धेरै नकारात्मक असर परेको छ र केही समय अगाडि मात्र भक्तपुरको हनुमान घाट क्षेत्रबाट अष्टमातृकाका मूर्तिहरू हराएको छ भक्तपुरको जेना टोलबाट एउटा नाट्य मूर्ति हराएको छ यस्ता थुप्रै घटना भक्तपुरमा अहिले पनि बिस्तारै दोहोरिराखेको छ यो चाहिँ मेरो लागि मैले भने नि यो चाहिँ एउटा चाहिँ के हो भने सम्पदाप्रति सचेत नहुनु अनि सम्पदाप्रतिको आफ्नो ज्ञान नहुँदाखेरि हामीले 2-4 पैसाको लागि चाहिँ हाम्रा कला संस्कृति सम्पदा हामीले नै त्यसमा आफ्नो खुट्टा आफै काट्थ्यौँ भन्छ नि त्यो चाहिँ हामीले गरिरहेको जस्तो मलाई लाग्छ र यसमा चाहिँ न्यूनीकरणको लागि सबभन्दा बढी त स्थानीय निकाय
अनि प्रहरी प्रशासनको ठूलो भूमिका हुन्छ र स्थानीय निकायकै रूपमा भक्तपुर नगरपालिकाले भक्तपुर नगर भित्रका सम्पदाहरू र मूर्तिहरूको संरक्षणको लागि आजभन्दा 10 वर्ष जति अगाडि सांस्कृतिक टोली भनेर उहाँहरूले सांस्कृतिक समूह बनाएको थियो जुन रात्रि समूहमा उहाँहरू रातभरि उहाँहरूले त्यो भक्तपुरका सम्पदाहरूको उहाँहरूले चाहिँ सुरक्षा गर्थ्यो र त्यो सुरक्षा गर्दाखेरि त्यति बेला भक्तपुरका कयौं सम्पदाहरू चाहिँ सुरक्षित अवस्थामा रहेको थियो र कसैले नराम्रो आँखाले तपाईँले अघि भने जस्तो नराम्रो आँखाले अथवा चुर्ने नियतले अथवा बिगार्ने नियतले कोही आयो भने उहाँहरूले सम्झाउने बुझाउने अथवा प्रहरीलाई बुझाउने समेत काम उहाँहरूबाट भएको थियो र त्यो सांस्कृतिक समूह अहिले विघटन गरिएको छ हुन त भक्तपुर नगरपालिका अहिले जनप्रतिनिधिविहीन छ जनप्रतिनिधि नहुँदाखेरि भक्तपुर नगरपालिका कर्मचारीबाट सञ्चालित अवस्थामा उहाँहरूले यो चाहिँ उहाँहरूको ध्यान नगएको अथवा गर्न नसकेको उहाँहरूको आफ्नै ठाउँमा होला तर त्यसमा प्रहरी प्रशासनको पनि ठूलो भूमिका छ प्रहरी प्रशासन दरबार क्षेत्रबाट 2 मिनटको बाटोमा बसेको छ र प्रहरीहरूको काम जनतालाई सुरक्षा दिनुको साथै यस्ता सांस्कृतिक समूहहरू गठन गरेर यदि त्यस्ता संस्कृतिका अथवा इतिहासका कुराहरू अथवा संस्कृतिका कुराहरू अथवा हाम्रा धरोहरहरूलाई बचाउनतर्फ यदि प्रहरीले पनि एकदम राम्रो भूमिका निभाउन सक्यो भने मलाई लाग्छ यस्ता यो जुन तपाईँले भने जस्तो कलाकृति नासिने मासिनेमा केही न्यूनीकरण आउँछ कि जस्तो म चाहिँ महसुस गर्न सक्छु
हजुर श्रोता कार्यक्रमको लगभग अन्त्यमा आइसकेका छौँ हामी आज हामीले ओमजीसँग भक्तपुर दरबार क्षेत्रको बारेमा कुरा गर्यौं एज अ पब्लिक स्पेस यस क्षेत्रको सम्वर्धनको लागि के कस्ता कार्य गर्न सकिन्छ भन्ने विषयमा छलफल पनि गर्यौं ओमजी धेरै धेरै धन्यवाद यहाँलाई
मलाई पनि तपाईँको यो एफएम परिवारबाट मेरो केही विचार राख्ने मौका दिनुभएकोमा तपाईँलाई र तपाईँको एफएम परिवारलाई धेरै धेरै धन्यवाद
हस्त श्रोता टकिङ स्पेसबाट म लयसा बिदा माग्न चाहन्छु धन्यवाद